عزیز عملداران اور میرے عزیز بھائیوں اور بہنوں، آج مجھے جو خوشی حاصل ہو رہی ہے وہ شاید کبھی حاصل نہیں ہوئی تھی، کیونکہ میں جماعت کی مقدس خدمت کے بہانے سے جو یہاں آنے کے لیے موقع ملا ہے وہ میرے لیے بہت بڑا اعزاز ہے، بہت بڑا شرف ہے۔ اس لیے میں یہاں کے عملداروں کا اور عزیز جماعت کا شکر گزار اور مجبور ہوں۔ اور جیسا کہ اسماعیل ایسوسیشن کے چیئرمین صاحب نے میرے مضمون کے بارے میں اعلان کیا، اس کے مطابق میں کچھ گزارش کرنا چاہتا ہوں۔ آج میری گفتگو قرآن کے بارے میں ہوگی، لیکن ساتھ ہی ساتھ میں یہ بھی عرض کروں کہ روحانیت یعنی سپریچولزم خود بخود قرآن کے ساتھ آتی ہے، تو مجھے امید ہے کہ میں ان دو مضامین کو پیش کروں گا اور اس سلسلے میں یہاں کی ایکسپریشن کا شکر گزار ہوں کہ انہوں نے میرے آرٹیکل کا ترجمہ کیا ہے، جو کہ آپ کو بعد میں وہ آرٹیکل ملیں گے۔ ایسا کے ساتھ میں ایک اور گزارش یہ کروں گا کہ آپ حضرات کو میرے مضمون سے متعلق جو بھی سوالات پیدا ہو جائیں، یا اس کے علاوہ بھی آپ کے پاس سوالات ہوں، تو بے شک آپ وہ سوالات لیکچر کے ختم ہونے کے بعد پوچھ سکتے ہیں۔ اور یہ درمیان میں آپ کو قرآن کے حقائق کے بارے میں، قرآن کی حقیقتوں کے بارے میں اور وحی کے بارے میں، روحانیت کے بارے میں تفصیل سے عرض کروں گا، کیونکہ مجھے کافی ٹائم دیا گیا ہے۔ تو سب سے پہلے میں قرآن کی اہمیت کے بارے میں عرض کروں گا کہ قرآن مقدس کی اہمیت، اس کی ضرورت کیا ہے۔ جیسا کہ آپ جانتے ہیں کہ اسلام کی بنیاد قرآن پر ہے، اور قرآن کے بغیر اسلام میں سمجھ نہ آ سکتا ہے، نہ اس کا کوئی تصور پیش کیا جا سکتا ہے۔ لہذا قرآن کا جاننا الحد ضرور ہے، اس لیے کہ ہم الحمدللہ سب سے پہلے مسلمان ہیں، اس کے بعد اسماعیلی ہیں، اور اس لیے ہمیں اپنے اسلام کو ثابت کرنے کے لیے قرآن خوانی کی ضرورت ہے، قرآن شناسی کی ضرورت ہے، یعنی قرآن کو جاننے کی ضرورت ہے۔ اس کے علاوہ جیسا کہ آپ نے واجب کے واجب میں سنا ہے کہ رسول اکرم نے اپنی آخری وقت میں ارشاد فرمایا تھا کہ انی تارکن فیکم ثقلین کتاب اللہ و عترتی علی بیتی، میں تمہارے درمیان دو جان قدر किसी छोड़ जाने वाला हूँ और उनमें से एक तो आसमानी किताब है यानी कुरान और दूसरी चीज मेरे अहिबाज हैं, मेरी इज्जत है। इसलिए कुरान का जानना कई इतारा से बहुत ही जरूरी है। इसमें कोई शक नहीं कि हमारे पास कुरान नाजिक यानी इमाम जमान का नूर हर वक्त और हमेशा मौजूद है, लेकिन कुरान सानिक भी तो उसी कुरानी नाटक की तस्दीक करता है, तायीद करता है, फेवर करता है। कुरानी सानिक ऐसा तो नहीं कि कुरानी नाटक अलग और कुरानी सानिक अलग हो, दोनों का मकसद एक है, दोनों की हिदायत एक है। लिहाजा हमें दूसरों के मुकाबले में ज्यादा से ज्यादा कुरान से फायदा उठाने का मौका हासिल है, क्योंकि मालूम कुरान यानी आसमानी किताब का मालूम हमारे पास मौजूद है, जो नाम बना है जो पैगंबर के जानकी ने जिस तरह रसूलुल्लाह ने अपने वक्त में अपने जमाने में लोगों को कुरान समझाया, सिखाया और कुरान को जाहिर कर अमल कराया, अगर कुरान लोग कुछ जान सकते हैं तो सबसे पहले अरब के लोग जानते, क्योंकि कुरान उनकी जबान में नाजिल हुआ था और इसके अलावा कुरान उनके हालात पर मुश्तमिल था, यानी सबसे पहले उन मुसलमानों का जिक्र है कुरान में जो कि रसूलुल्लाह के जमाने में थे, उनकी जंगें, उनके सवालात, उनके तनाजात, उनके जबरन का तस्किया और दिगर चीजें जो उनसे मुतालिक थी। तो फिर अगर कुरान का जानना कोई आसान बात होती और कुरान के लिए मुअल्लिम की जरूरत न होती, उस्ताद की, सिखाने वाले की जरूरत न होती, तो सबसे पहले अरब के मुसलमान उसको बखूबी समझते, जानते। ऐसा नहीं है, जाहिर है कि रसूलुल्लाह भी पर कुरान नाजिल हुआ था और आन हजरत ने उस जमाने के मुसलमानों को कुरान सिखाया, समझाया। तो ये कुरान के जाहिर की बात हुई और कुरान के बातिन की बात इससे ज्यादा मुश्किल है। उसके अंदरूनी मानी को, उसकी तालीम को कोई नहीं समझ सकता है। यह सूरत हाल ये है कि कुरान का जो फायदा है वो उन लोगों के लिए ज्यादा से ज्यादा हासिल हो सकता है जिनके पास कुरान का मुअल्लिम उसका मौजूद है। तो क्या हम कुरान को समझने के लिए कोशिश न करें? इसके अलावा जब हमसे कोई सवाल पूछा जाता है मुसलमानों की तरफ से, हमारे भाइयों की तरफ से, तो उसका जवाब हम अपने पीरों के ज्ञानियों से नहीं दे सकते हैं और इसी तरह इमाम के फरानी से भी हम उनके सवाल का जवाब नहीं दे सकते हैं। इसलिए कि इमाम के सवाल, इमाम के फरानी को فرون کے جنان گرس مقدس نظم ہو جن کو ہم ہی مانتے ہیں اور ہمارے ہمارے مسلم بھائی نہیں مانتے ہیں. جب سوال پیدا ہوتا ہے تو اس کے لیے ایک ایسی چیز کی ضرورت ہے جس کو وہ بھی مانتے ہیں اور ہم بھی مانتے ہیں, اور ایسی چیز قرآن ہے. دیکھا آپ نے یہ قرآن کی اہمیت کیا ہے اور اس کے جاننے سے کیا فائدہ رہتا ہے. تو ہم اگر قرآن کو سمجھے, اس کی حکمتوں کو سمجھے, اس کی حقیقتوں کو سمجھے, اس کی تعویلات میں جائیں تو دوسروں کے مقابلے میں ہم زیادہ سے زیادہ فائدے میں لے سکتے ہیں اور اسی طرح سے ان کو جواب مہیا کر سکتے ہیں. اور اس کے علاوہ قرآن سن کے ایسی کتاب ہے جس میں سچے دین کا ذکر ہے. تو اگر ہم سچے دین کا دعویٰ کرتے ہیں اور ہمارا دعویٰ صحیح ہے اور وہ اسماعیلی مذہب ہے تو کیا قرآن نے اسماعیلی مذہب کی تاریخ اور تحقیق نہیں ہوئی؟ ضرور ہو. اسماعیلی مذہب کے دیش روحانیت کے اثرات اور حقیقت کی باتیں ذرا قرآن میں موجود ہیں اور وہ ایک خزانہ ہے علم اور حکمت کا. تو ہمیں چاہیے کہ امام کی ہدایت کی روشنی میں قرآن کی حکمتوں کو, قرآن کے علم کو اور اس کی تعمیلات کو حاصل کریں اور اس خزانے سے اپنی آخرت کو آباد کریں اور اپنی دنیا کو آباد کریں, یعنی اس کی ہدایتوں کو ایمان کی رائے کی روشنی میں اپنائیں اور خوش ہو جائیں کہ قرآن ہمارے بارے میں ہے, یعنی ہمارے مذہب کے غور کرتا ہے اور ایمان کی تعریف کرتا ہے اور دین حق کی تعریف کرتا ہے جو سچ پنتھ ہے, یعنی سچا دین اور سراط مستقیم کے اس مطابق ہے. تو اس لیے ہمیں قرآن کی طرف زیادہ سے زیادہ توجہ دینا چاہیے. جس سلسلے میں قرآن کی مثالیں میں آپ کو عرض کروں گا کہ کس طرح ہم قرآن کو سمجھ سکتے ہیں اور قرآن کیا ہے, اور اگر امام کے پاس قرآن کی حکمت ہے تو کس رنگ میں ہے, کس طرح ہے, اور امام کسی کو جب قرآن کی حکمت سکھاتا ہے تو کس طرح سکھاتا ہے. اس کے لیے جاننا چاہیے کہ قرآن جب نازل ہوا تو وہ رفتہ رفتہ نازل ہوا, ایک ساتھ ایک مکمل کتاب کی شکل میں وہ نازل نہیں ہوا. بہرحال قرآن کی روحانی شکل, روحانی صورت سمجھنے کے لیے ہمیں موجودہ زمانے میں یہ سائنسی ایجادات سے مدد نہیں ہوگی. ان کی مثالوں میں سے بہترین مثال وہ ہے جو زمانے کے واقف ہو, اور اس کے لیے ہم مثال پیش کر سکتے ہیں کہ رسول اللہ پر جو روحانیت کے واقعات گزرتے تھے ان کی صورت حال ایک فلم کی طرح کی. سمجھا آپ نے, یہ روحانیت کوئی شک نہیں ہے, ایک فلم کی طرح ہوتی ہے, لیکن یاد رہے ایسی فلم کی طرح نہیں جس میں بہت ہی گہری باتیں ہوتی ہیں اور لغویات ہوتی ہیں, اصول باتیں ہوتی ہیں, غیر محدود باتیں ہوتی ہیں. اصل میں نے جو روحانیت کی مثال فلم کو دی اس معنی میں تھی, اور اس لیے کہا کہ وہ ایک دوسری ذات کی دنیا ہے. کیا روحانیت
कहानियां एक जीती जाती दुनिया है दुनिया के सामने यूहन्ना की एक रोशन दुनिया थी और यूहन्ना की इस दुनिया को समझने के लिए मैंने कहा देखिए जैसे कि बोलते थे हम इन दोनों चीजों से मदद ले सकते हैं उसमें रंगीन थी उसमें चकले थी उसमें दूसरे से उसमें रोहे थी उसमें बातें थी उसमें इशारे थे उसमें आसमान जमीन और हाथी मौजूद थी तो रसूलुल्लाह ने उसकी तर्जुमानी की उसकी तर्जुमानी की अरबी जबान में जो बात नामुमकिन थी कि रसूलुल्लाह उस रूहानियत को कुरान की रूह को कुरान की रूहानियत को पूरी तरह से अपने रंग में अपनी शक्ल में और हर तरह से इलाकों का बिना आलू के सामने पेश करें ये बात नामुमकिन थी यहाँ वो जो असल चीज थी वो जो कैफियत थी वो जो हालत थी वो जो रोशनी थी वो जो जीती जागती दुनिया थी वो तो रसूलुल्लाह के बाकी में रही मगर उसमें से एक अर्जुमानी अरबी जबान में किताब की सूरत में मुंतकिल की गई लिखी गई अब आप सोचे उसमें वक्त में कितना फर्क है अगर आप बुनियादी तौर पर इस मतलब को इस मिसाल को अच्छी तरह से जेन नहीं कर सकते हैं तो इंशाल्लाह हम आपको इस सिलसिले की दूसरी बातें भी समझा सकते हैं और ये मिसाल आपके लिए बहुत ही मुनीस और मुआविन यानी मददगार साबित हो सकती है ये बहुत अच्छी मिसाल है सूरत रसूलुल्लाह के अंदर वो वैसली रही वो जीती जागती दुनिया रसूल अकरम के बाकी में रही लेकिन उसमें से किताबी शक्ल में तहरीर के तौर पर एक चीज मुंतकिल की गई इसकी मिसाल आप अपने अल्फाज में यूं समझ लें कि आपके सामने कोई फिल्म है वो फिल्म दुनिया की बहुत अच्छी है उसमें सबक आमूद बातें हैं उसमें कोई हिस्ट्री है उसमें दूर की बातें हैं उसमें कोई जहाज का किस्सा है उसमें अच्छी नसीहतें हैं उसमें दूर की बातें ऐसी फिल्म हो सकती है तो आप उसको देखते हैं और देखने के बाद आप चाहते हैं कि उसकी एक किताब मुरतब करें और क्या कर सकेंगे कि गुरूज में और तहरीर में उसकी तर्जुमानी करेंगे मगर पूरी तरह से उस चीज को उस हकीकत को उस रोशनी को उस हरकत को उस जिंदगी को उस रूह को उन आवाजों को और उस माहौल को और उन मनाजिर को और उस आसमान को और उस गुरूज को मुंतकिल नहीं कर सकेंगे लिहाजा अभी आप समझ रहे होंगे कि कुरान नासिक क्या है और कुरान निसानी क्या है आगे बढ़ने से पहले यहीं पर फैसला करेंगे और आज करेंगे कि जो चीज रसूलुल्लाह ने किताब की शक्ल में मुंतकिल कर दी वो किताब इस्लामी खानी किताब और जो हकीकत जो रोशनी जो आवाजें और जो चीजें जो रूहानियत खान हजरत के बाकी में रही वो किताबी नाशक बोलने वाली किताब अब यानी आज जो हम कहते हैं कि इमाम किताबी नाशक है और कुरान किताबी सामी है तो ये बात आज से नहीं है रसूलुल्लाह के जमाने से जिसका बयान तआला ने आपको पेश कर रहा हूं कि जब रसूलुल्लाह ने कुरान लिखाया काफी दूर से आयत आयत करके पूरा पूरा करके जब लिखाया तो उस वक्त दो कुरान हो गए, एक बोलने वाला कुरान जो रसूलुल्लाह थी और दूसरा वो कुरान जो कागज की सूरत में पैदा हो गया। लेकिन इसके बावजूद इसका मतलब ये नहीं है कि हम हमें फिर वही अपना चलाना चाहिए कि पुरानी नाटक ही बोले और पुरानी सानी को न ले, इससे हमारा नुकसान, क्योंकि कुरान सानिक होने के बावजूद अपने मानी के अंदर कोई इशारे रखता है, कोई मानी कोई हिकमतें कोई तावीला जो होनी चाहिए, तो लिहाजा हमें हर हालत में कुरान के ताल्लुक रखना है, उसको लेना है, उसको समझना है। तो रसूलुल्लाह की बात अब्दत में कुरान की ये नूरानियत ये रूहानियत इसी तरह से बाकी रही। सिर्फ यही नहीं, वैसे अगर शुरू से कहना है तो मुझे इजाजत हो आज मैं इसके ऊपर की बातें कुरान से मुतल्लिक आपको पेश करूं। मैंने तरतीब से इसलिए नहीं कहा कि आपको एक आसान तसव्वुर पेश करूं, एक आसान मिसाल आपके सामने पेश करूं ताकि आप उस आसान मिसाल को समझे पेश करें। शुरू से बात मुश्किल जो बात है आपको पेश करूँ वो ये कुरान सत्य से लेकर ना था, ये सवाल मैं आपको करता हूँ, आप जवाब मुझे सिर्फ इसको करने की करे सबसे पहले कुरान कहाँ था। आपने सुना है ना कि खुदा जब किसी चीज को वजूद देना चाहता तो कहता है कुन, तो था इस अमर में कुरान था, कुरान का शुरू वहीं से हुआ, कहाँ से कुन से, कुन में कुरान था, तो खुदा ने कुन के जरिए से अकल अव्वल को अकल कुन को लेकर पीता है पैदा किया। तो कुरान कुन में से अकल अव्वल या कि अकल कुन नहीं आया, अकल कुन इस मानी है कि किला है आम है इसे जानना चाहिए, कुन से कुरान अपने कुल में आया। अपने कुल क्या है मैं मजीद को जहा कर अपने कुल खुदा का अलम, जिस तरह इंसान का अलम है उसी तरह खुदा का भी एक अलम है, पर फर्क ये है कि इंसान का जो अलम है वो बेजान मुर्दा है, उसको तो हाथ से पकड़ के रगड़ा जाता है सुनर के जाता है, लेकिन खुदा का जो कलम है उसके लिए एक इशारा चाहिए, सब काम खुदा का कलम खुद ही करता है क्योंकि वो जिंदा है, क्योंकि उसका नाम अखलकुल है। तो कुरान उस कृषि में आ गया दूसरे दर्जे पर, उसका नाम अखलकुल है, एक अजीम कृषि है और उसका एक नाम कलम इलाही है, खुदा का कलम। तो खुदा के कलम के लिए कुछ तकलीफ से हुक्म करने की कोई जरूरत नहीं है, सिर्फ इतना है कि खुदा का कलम खुदा के इरादे को जानता था, खुदा के मंशा को जानता था, खुदा क्या चाहता है वो कलम जानता था, लिहाजा खुदा के कलम ने सब कुछ किया, उसने कुरान को लम्हे महफूज पर तो कुरान के कितने मकामात हुए, कुल अपने कुल या के कलम इलाही और लजीमा कुल तीन मकामात हो गए ना। अब ये सवाल करना कि जब कुरान कुल में था अमर में, अमर इस्माइली मजहब एक आम लग रहे हुक्म, जब खुदा के हुक्म के अंदर था कुरान, फिर उसके बाद कुरान की सूरत अपनी कुल में आ गई और उसके बाद قرآن لوح محفوظ پر نازل ہوا. تو سوال یہ ہے کہ آیا جب لوح محفوظ پر قرآن لکھا گیا تو اس وقت خدا کا جو قلم تھا وہ قرآن سے خالی ہو گیا یا اس کے اندر قرآن پھر باقی تھا؟ یہ سوال. اس کا جواب یہ ہے کہ لوح محفوظ پر لکھنے کے باوجود قرآن میں قلم الہی میں خدا کے قلم میں قرآن باقی تھا. کسی چیز کے لکھنے سے قلم میں کچھ کمی تو نہیں ہوتی ہے. قلم میں وہی طاقت ہے, قلم میں وہی چیز ہے, اس میں کوئی کمی واقع نہیں ہوتی ہے. اچھا پھر سوال ہے کہ جب خدا نے کل فرمایا اور کل کے ذریعے سے عقل اول کو قرآن موقع, تو اس وقت کل کا جو کلمہ ہے, کل کا جو ورڈ ہے, وہ قرآن سے خالی ہو گیا؟ نہیں, ایسا نہیں. کل کا جو ورڈ ہے وہ قرآن سے خالی نہیں ہو. یہ آپ کو یہ اصولات ہیں, ان کو ذرا محنت سے توجہ دیں. ایسا نے کہا ہے کہ یہ مشکل الفاظ ہیں اور ہم نہیں سمجھتے ہیں, ایسا کہا گیا تو پھر ہماری مدد نہیں ہوگی اور مطلب تو سوچ کو ہم آگے نہیں بڑھایا جا سکیں گے. تو دنیا جو قرآن ہے, خدا کے قلم میں جو قرآن ہے اور لوح محفوظ کا جو قرآن ہے, تین باتیں ہو گئی. اچھا تو پھر جبرائیل نے آن حضرت کا قرآن نازل کیا. اچھا پھر سوال کریں گے, بڑا اچھا رہتا ہے سوال کرنے سے, انسان کو دلچسپی ہوتی ہے اور بات جو ہے یا جو لیکن ہے وہ خوب یاد ہوتا ہے. تو جب جبرائیل نے لوح محفوظ سے قرآن کو نازل کرنا شروع کیا تو یا لوح محفوظ سے اس نے سرج کر نازل کیا یا کہ لوح محفوظ پر قرآن بحال تھا, یہ سوال. کوئی نہیں کہہ سکتا ہے کہ قرآن لوح محفوظ پر نہیں تھا. جو قرآن لوح محفوظ پر ہے اپنی اصلی حالت میں ہے. اس طرح جب جبرائیل نے قرآن کی آیتیں آن حضرت پر نازل کی تو جبرائیل کے باطن سے وہ آیتیں وہ قرآن کے سورے خرابش ہو گئی, یا کہ جبرائیل کے اندر قرآن کا عکس, قرآن کی باتیں, قرآن کی آیتیں اسی طرح موجود تھی؟ کوئی نہیں کہہ سکتا ہے کہ جب جبرائیل نے آن حضرت پر قرآن کی آیتیں نازل کی تو اس وقت جبرائیل کے ذہن سے, جبرائیل کے ضمیر سے, اس کے باطن سے قرآن کی یادداشت جائے گی. ایسا نہیں, جبرائیل میں بھی یہ قرآن نظر آتا ہے, ہمارے بھی یہ قرآن نظر آتا ہے, عقل میں قرآن نظر آتا ہے, لوح محفوظ پر قرآن نظر آتا ہے, جبرائیل میں قرآن نظر آتا ہے. پھر آ گئے اسی مقام پر جس سے کہ ہم نے اوپر کی طرف سفر کیا تھا, یعنی آن حضرت پر آ گئے. سوال ہے کہ آن حضرت نے جب قرآن لکھایا تو کیا قرآن کا وہ مت آن حضرت کے ضمیر سے, آن حضرت کے دماغ سے, آن حضرت کی روحانیت سے قرآن کا نقش مٹ گیا؟ نہیں, آن حضرت نے قرآن رہا تھا اپنی اصلی حالت. تو اچھا ہے ہم کو اس کے بنیادی حقیقتیں مل گئی, جن سے کہ کوئی دانش مند انکار نہیں کر سکتا, انکار نہیں کر سکتا. اور قرآن میں بھی اس طرح سے ہے کہ انہو قرآن مجید فی لوح محفوظ, قرآن دنیا میں نازل ہونے کے باوجود لوح محفوظ پر بھی ہے, قرآن لوح محفوظ پر بھی ہے. اب ہمارے لیے مطلب سمجھنے کی کافی حد تک آسانی ہو گئی. تو رسول اللہ نے قرآن لکھانے کے بعد آن حضرت نے اپنے جانشین کو قرآن کی روحانیت, قرآن کی تعلیم, تعلیم اس کی روشنی اپنے جانشین کو سونپا. کس کو سونپا؟ مولانا علی کو سونپا. اب اس کے لیے سبوت چاہیے. ہم نے تو زبانی طور پر دعویٰ کیا کہ آن حضرت نے اسی قرآن کی روحانیت کو, قرآن کی روح کو, قرآن کی نور کو امام کے حوالے کر دیا. تو کس طرح کر دیا؟
तो देखिए दुनिया में सोचे कोई शख्स कोई सूफी सोचे कोई काली सोचे तो सबसे पहले सूफी समझेगा सूचन लेते और इस्माइली समझेगा इस मतलब को उसी तरह से समझेगा कि वो रूहानियत के लिए कोशिश करते हैं तो इबादत और रियाजत के नतीजे में वो ये दावा करते हैं और किस हद तक उनका ये दावा सही भी होता है कि उनका दिल दिमाग रोशन हो जाता है इस चीज से रोशन हो जाता है रूहानियत से हकीकत से और तरीकत से उनका बातिन रोशन हो जाता है वो रोशनी क्या है रूहानियत और एक तरह से कहा जाए तो सही है कि कुरान में एक मर्द सूफी में रूह की रोशनी आ जाती है तो रूह की रोशनी क्या है कुरान और अपनी इस मालूम में इस नालम के जरिए से दो सौ अखीले से नक्श की मदद से जो रोशनी आती है वो क्या है कुरान है कुरान है हमारे चीजों को जो हकीकत मिली जो उनको बराह रास्त इन मिला कुरान को वो क्या चीज थी कुरान था तो ये मुमकिन है एक सूफी को और इंसानियों को और बुजुर्गों को कुरान जिस तरह से मिलता है तो बहुत मुमकिन है और यकीनी बात है कि रसूलुल्लाह ने कुरान अली के सुपुर्द कर दिया और इस अंदाज से किया इस्मानी ने किया कि अली ने पैगंबर की मर्तबत यानी पैगंबर की रूहानियत कुरान की रोशनी कुरान की हिकमत कुरान की तावीन आ गई और उसके लिए यानी ऐसी चीजों की तकलीफ के लिए और ऐसी चीजों की मुंतकली के लिए क्या क्या जाता है एक इब्न आदम एक मोहब्बत एक खुशी तालीम एक तवज्जो इन चार चीजों से पुल बांधा जाता है पुल बनाया जाता है रस्ता बनाया जाता है और उस रास्ते की मदद से रूहानियत मुंतकिल हो जाती है रूहानियत मुंतकिल हो जाती है यही कहना चाहिए कि जुबाइल ने जिस तरह आन हजरत को कुरान सुनता था इसी तरह आन हजरत के कुरान अली में मुंतकिल हो गया क्योंकि अली आन हजरत के बहुत ही अजीज थे बहुत ही प्यारे थे बहुत ही पसंदीदा थे और अली इमाम थे अली के उम्र के जानकीन थे अली खुदा के नूर के हामी से लिहाजा उनने कुरान का आना बहुत ही मुमकिन था अब फिलहाल आप इस कदर से कबूल करें कि कुरान नबी से कुरान की हकीकत कुरान की रोशनी कुरान की रूहानियत नबी से अली में आ गया और फिर अली से अली की औलाद के इन्होंने इमामों में मुंतकिल होता रहा वो कुरान जो कुरान पुरानी नाजिक है और इस मानी में खुदावंद आलम ने फरमाया कि कद जाअकुम मिनल्लाही नूरुन व किताबुन मुबीन खुदावंद आलम ने आयत के अंदर दो चीजों का जिक्र फरमाया है एक किताब है यानी कुरान एक अब जरा सोचने की बात है यह आयत कुरान की है किसी आलिम का कौल नहीं है किसी शायर का शेर नहीं है ये खुदा का विश्वास कुरान की आयत है जिसमें फरमाया गया कि दुनिया के अंदर किताब भी है और नूर भी है अगर ये कुरान जो आपके सामने नूर होता तो नूर का अलग सूचन नहीं होता या तो नूर होता या किताब नाम होता ऐसा नहीं नूर किताब से अलग है किताब के अलावा है किताब नूर से जुदा है और इस आयत के मानी सबसे पहले हमको इस तरह से लेना चाहिए کہ رسول اپنے زمانے میں نور تھا اور قرآن کتاب تھی. قرآن کی آیت کے صدور کے بعد کسی دلیل کی ضرورت نہیں رہتی ہے مسلمانوں کے لیے, صرف وضاحت کی ضرورت ہے. ہم وضاحت کریں گے اور وہ وضاحت کی طرح سے کریں گے کہ خدا نے یہ کیوں فرمایا کہ ہم نے تم کو ایک کتاب ظاہر بھیجی ہے یہ قرآن, اور اس کے ساتھ ساتھ نور کو بھیجا ہے. آپ سوچ رہے کہ اس سے خدا کا مقصد کیا ہے, کتاب کے ساتھ ساتھ نور کو نازل کرنے کا مطلب کیا ہے؟ وہ مطلب اس سے اور کچھ نہیں ہے کہ نور کی روشنی میں کتاب کو پڑھائے. اس نور کی روشنی میں رسول اللہ کے زمانے میں رسول کی روشنی میں اور امام کے زمانے میں امام کی روشنی میں قرآن کو پڑھایا. پھر بھی وضاحت کی ضرورت ہے وہ کس طرح ہم نور کی روشنی میں کتاب کو پڑھے, یا وہ نور کوئی ماتی نور ہے کہ ایک طرف ہم لیمپ لگائیں بتی جلائیں ایک طرف قرآن کو کھولیں تو پڑھیں, ایسا نہیں. اس کا مقصد یہ ہے کہ پیغمبر کی تعلیم کے مطابق تم قرآن کو سمجھو اور امام کی ہدایت کے مطابق تم قرآن کو سمجھو. پیغمبر اپنے زمانے میں قرآن کا روشنی ڈالے گا تو تم اس روشنی میں قرآن کو سن, اور پیغمبر کے بعد پیغمبر کے جانشین یعنی امام کی ہدایت کی روشنی میں تم قرآن کو سن. جب قرآن کا فیصلہ یہی ہے کہ وہ امام کو ترجیح دیتا ہے, امام کو نور قرار دیتا ہے, اور قرآن امام کو کتاب ناطق کا ٹائٹل دیتا ہے, تو پھر کیا یہ مناسب ہے کہ ہم قرآن کو دستبردار ہو جائیں؟ ہرگز نہیں, ہرگز نہیں. ہمیں تو چاہیے کہ زیادہ سے زیادہ قرآن کی حکمتوں سے فائدہ اٹھائیں اور قرآن کو سمجھیں, اور سب سے زیادہ ہم اس کو سمجھ سکیں گے, کیونکہ ہم اس آیت ارشاد کے مطابق خدا نے جس نور کو دنیا میں قرآن پر روشنی ڈالنے کے لیے بھیجا ہے اس نور کی روشنی میں ہم قرآن کو پڑھتے ہیں, یعنی ایمان کی ہدایت کے مطابق ہم قرآن کی صفتوں کو سمجھتے ہیں. اس سے وہ مطلب مضبوط ہو گیا, وہ بڑی مضبوط ہو گئی کہ ہم نے کہا تھا نور پیغمبر سے امام میں منتقل ہو گیا ہے. یہ بات صحیح ہے, اس آیت نے ثابت کر دیا کہ خداوند نے شروع ہی سے ایک نور ایک کتاب نازل کی. اس کے علاوہ بھی پیغمبر کے نور ہونے کے بارے میں آیت ہے, مثلا دو آیت یہ ہے یا ایھا الرسول انا ارسلناک شاہدا ومبشرا ونذيرا وداعيا الى الله باذنه وسراجا منيرا. لكن ہم نے تم کو گواہ ڈرانے والا, خوشخبری دینے والا اور خدا کی طرف بلانے والا اور روشن کیا بنا کر بھیجا. تو اگر رسول اللہ اپنے زمانے میں روشن کیا تھے تو وہ روشن کیا کہاں گیا؟ کہاں گیا وہ روشن کیا؟ چلو گھس گیا. اگر گھس گیا تو خدا نے یہ کیوں فرمایا دوسری آیت میں کہ خدا کا جو نور ہے وہ گھستا نہیں, خدا کا جو نور ہے وہ گھستا نہیں؟ اگر رسول اپنے وقت میں روشن چراغ سے ہدایت کے روشن چراغ سے اور وہ چراغ گھسنے والا نہیں تھا تو پھر رسول کے بعد وہ روشن چراغ کون ہو سکتا ہے سوائے ایمان کے؟ اس دوسری آیت سے بھی یہ ثبوت ملا کہ قرآن کی وہ روحانیت, وہ نورانیت, وہ روشنی, وہ سب کچھ جو رسول اللہ میں تھا قرآن کی لکھانے کے بعد, وہ رسول اللہ کی ظاہری روحیت کے بعد دنیا سے چلی نہیں گئی, اس سے جانا نہیں تھا. ان آیات کے مطابق اس کو دنیا میں قرآن کے معلم ہونے کے لیے قائم رہنا تھا. لہذا یہ مرتبہ, یہ شرط, یہ روشنی, یہ روحانیت ایمان میں منتقل ہو گئی. اور جب مانا گیا کہ رسول اللہ کے جانشین میں وہ نور آ گیا, تو رسول اللہ کے جانشین تمام امام جو انمانتے ہیں وہ رسول اللہ کے جانشین میں, ان میں سے ہر امام میں یہی مرتبہ, یہی فضیلت ریاضت کر کے اور چار سے پانچ پچی بندگی کر کے اس جس کا تجربہ کر سکتا ہے ہمارے جس کا ہمارے پیرو نے کی. لیکن یہ چیز پیرو کے ساتھ چلی گئی نہیں ہے, بلکہ دنیا میں روحانیت ہر وقت موجود. جس طرح کی رسول اللہ کے ساتھ روحانیت ختم نہیں ہوئی بلکہ ہمیشہ اس کو قائم رہنا تھا, قائم رہی. اسی طرح تینوں کے بعد بھی یہ روحانیت, یہ حکمت, یہ قرآن کی روح قائم رہ سکتی ہے. یہاں پر ایک اور ذکر لازمی ہے کہ قرآن کی اس آیت میں فرمایا گیا ہے کہ قرآن کی ایک زندہ روح بھی ہے. اوکے تینوں, اس قسم کی جو انسان کے اندر ہوتی ہے, مگر اس سے آیا روح خود جیسی روح قرآن کی روح ہے. لیکن ہم دیکھتے ہیں کہ خود قرآن کے اندر کوئی حرکت نہیں ہے, کوئی گفتگو نہیں ہے, اور ادھر سے خدا جو فرماتا ہے کہ قرآن کی روح ہے, تو ہم سمجھ گئے کہ قرآن کی وہ روح بھی امام ہی نہیں ہے. قرآن کی روح امام ہی نہیں. جس طرح کی قرآن جب نازل ہوا تھا تو روح کے ساتھ نازل ہوا تھا, لیکن روح رسول نے باقی رہی اور اس کی تحریری شکل قرآن کے نام سے کاغذ پر ابری. اسی طرح اب بھی وہی روح ہمیشہ کے لیے قائم اور باقی ہے جو ہماری زمین زمان میں. تو قرآن کی تعلیم, قرآن کی حقیقت اس طرح سمجھ لیا جاتا ہے کہ جب آپ عبادت کریں گے, جب آپ بندگی بجا لائیں گے, تو آپ روحانیت میں جائیں گے, آپ کے سامنے ایک روشن دنیا آئے گی. ایک روشن دنیا آئے گی سب سے پہلے اس کو آپ بیت الخیال کہتے ہیں. یہ کیا ہے بیت الخیال؟ قرآن کی ڈگری ہے, قرآن کی ابتدائی صورت ہے. رفتہ رفتہ اس روشنی میں اور رنگینی آئے گی اور ترقی ہوگی, یہاں تک کہ ایک دن آپ کی روحانیت میں گفتگو بات چیت کا آغاز ہو. اور اگر آپ نے اعلیٰ سے اعلیٰ درجے تک ترقی کی اور وہاں تک ترقی کی جہاں تک ہمارے پیرو نے کی تھی, تو اس وقت آپ اس منظر کو دیکھیں گے, قرآن کی روحانیت کو دیکھیں گے, نزول قرآن کو دیکھیں گے, ان واقعات کو دیکھیں گے اور ان حالات کو دیکھیں گے. اچھا, دنیا کی ترقی یافتہ قوموں کے پاس ان کی ہر چیز ریکارڈ ہوتی ہے, فلموں کی شکل میں, اسکرین کی صورت میں, اور دیگر ذریعوں سے وہ اپنی ہر چیز کو ریکارڈ کرتے ہیں. تو کیا یہ خدا کی قدرت سے نام تو کیا یہ خدا کی قدرت سے ناممکن ہے کہ رسول اللہ پر جس طرح سے قرآن نازل ہوا تھا اس کا کوئی ریکارڈ ہو؟ اوکے, خدا نے جس نور کا ذکر کیا ہے اس نور کے اندر سب کچھ, سب کچھ. تو اگر آپ روحانی طور پر ترقی کرتے ہیں اور آگے سے آگے بڑھتے ہیں اور آگے سے آگے بڑھتے ہیں, یہاں تک کہ آپ اس مقام کو پہنچتے ہیں جہاں تک ہمارے پیر بزرگ پہنچے تھے, تو وہاں پر آپ کو زندہ قرآن ملے گا, زندہ قرآن. اور بالکل اسی طرح سے ملے گا جس طرح کہ رسول اللہ پر نازل ہوا تھا, وہ واقعات و حالات کو دیکھے. جب آپ نے اس چیز کو دیکھا پایا تو پھر آپ قرآن کی حکمتوں کو سمجھنے لگیں گے. ان واقعات کی روشنی میں، ان حالات کی روشنی میں جو آپ پر گزر گئے، اس چیز کو کہتے ہیں قرآن کی تعویل. قرآن کی عملی تعویل کسی طرح سے سمجھ میں آتی. ایسا نہیں کہ قرآن کو کھولے اور ڈکشنری کو لے اور کتاب سے لے اس سے لے اس سے لے درس تدریس کے طور پر قرآن کی حکمت سمجھائی نہیں جا سکتی. تو میں نے جو کہا تھا کہ امام قرآن کے معلم ہے، وہ بالکل اس طرح سے ہے کہ آپ کو ایک روح دیں گے، ایک فریج دے دیں گے، ایک روحانیت کا راستہ بتلائیں گے. آپ عبادت کریں گے تو خود بخود موازنہ طریقے سے قرآن کی حقیقتیں، قرآن کی روشنی اور قرآن کی روح آپ کے سامنے. یہ ہوا امام کا کسی کو قرآن سکھانا، کسی کو قرآن کا بول بتانا. ہمارے پیروں کو جو قرآن کی حکمت آئی تھی تو اس میں ایسا نہیں ہوا تھا کہ ان میں سے کوئی پیر وہ بطور شخص امام کے حضور میں دیکھے اور امام قرآن کو کھولے اور امام اس کو قرآن پڑھائے. جس طرح دنیا کے ملا مولوی لوگ اور استاد لوگ اپنے شاگردوں کو قرآن کی تعلیم دے دیا کرتے ہیں، یہ بات ہرگز نہیں ہے. خدا کی تعلیم اس دنیوی تعلیم سے برعکس ہے. تو ان حضرت نے جو خدا سے جبریل سے قرآن کی تعلیم کو کس طرح سے نہیں لی تھی کہ جبریل آئے کوئی کتاب کھولے اس کو پڑھائے سمجھائے ہر بات ہوئی. ایسا نہیں، وہ روحانیت ہے، وہ علم لدنی ہے، وہ خدائی علم ہے، وہ مرزانہ علم ہے. یا ہم ماجے کو نہیں مانتے ہیں، تم اگر ماجے کو مانتے ہیں تو اصل ماجے کے ماننے کا مقام یہی ہے کہ ماجدہ جو ہے وہ سب روحانیت ہے. اس لیے ہمارے پیروں نے اماموں سے جو قرآن کی حکمت اور قرآن کی روحانیت حاصل کی وہ بالکل اس نیازم کے ذریعے سے، اس نیازم کے ذریعے وہ کے ذریعے ریاضت عبادت کے نتیجے میں، ریاضت عبادت کے نتیجے میں تم کو سب سے پہلے روشنی آئی، اس روشنی میں اضافہ ہوا، پھر اس روشنی میں گفتگو شروع ہوئی، روح سے ان کی ملاقات ہوئی، فرشتے آ گئے اور قرآن کے بیت ان پر کھل گئے. اس طرح اور میں یہ عرض کرتا ہوں کہ آپ یہ بات ہے، اب بھی ممکن ہے. امام ایسی ہستی کا نام ہے کہ وہ قرآن کے بیتوں کو اس طرح سے مومنین پر ظاہر کرتا ہے ان کی کوشش کے مطابق. یہ بات الگ ہے کہ ہم روحانی ترقی کے لیے کیا کریں، یہ سوال الگ ہے. ہمیں تو اس سے اگر دیکھ کرنی ہے تو اس سے الگ کرنی چاہیے. فی الحال ہمیں یہ سمجھنا ہے کہ قرآن روحانی رستے سے کسی کو کس طرح حاصل ہو سکتا ہے، قرآن کی روحانیت، قرآن کا خواتین. ایک بات اور میں آپ کو بتاؤں، خدا نے آن حضرت کے بارے میں ارشاد فرمایا کہ وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ. تو پیغمبر کا یہ کام تھا کہ وہ اپنے زمانے کے لوگوں کو کتاب سکھائے اور حکمت سکھائے. اس سے دانشمند کو ظاہر ہے کہ کتاب الگ ہے اور حکمت الگ ہے. کتاب یہی کتاب قرآن ظاہر ہے اور حکمت اس کی روحانیت، اس کی تعویل. اب مجھے وہ بات بتانے کے لیے یاد ہو جو شروع میں بتانی چاہیے تھی، وہ یہ کہ رسول اللہ پر کس طرح قرآن نازل ہوا. ایک پہلو یہاں رہ گیا، وہ یہ کہ رسول اللہ جیسا کہ آپ نے سنا ہے ہر ہیرا میں عبادت کر لیا کرتے تھے اور یہ عبادت اس نیازم کی عبادت تھی، بندگی تھی، وہ مسلسل عبادت کرتے تھے، انتقاب کرتے تھے. تو جس کے نتیجے میں ان پر روشنی کا ظہور ہوا اور وہ قرآن کی روشنی تھی، رفتہ رفتہ اس روشنی میں اضافہ ہو گیا، یہاں تک کہ ان پر قرآن کی روح نازل ہوئی، روح القدس نازل ہوئی اور قرآن काल करना शुरू हो गया। और बिल्कुल उसी तरह से जिस तरह आपको रोशनी का तजुर्बा होता है या आप रोशनी के तजुर्बे के लिए इबादत करते हैं, बिल्कुल एक ही रास्ता है, बिल्कुल वही चीज है जो शुरू से है। क्योंकि मैंने शुरू में कहा था कि हम रूहानियत इब्ने आदम और कुरान को साथ लेंगे, क्योंकि इसके आपस में ऐसा कनेक्शन है, ऐसा राबिता है कि हम इसको अलग अलग नहीं कर सकते। कुरान की रूहानियत और रूहानियत आम रूहानियत जिसे हम रूहानियत कहते हैं वो अलग अलग नहीं है, एक ही रूहानियत है। जब हम कहते हैं नूर तो वो नूर एक है, कुरान का नूर, इमाम का नूर, पैगंबर का नूर एक ही नूर है, खुदा का नूर एक ही नूर है। तो इसलिए हम रूहानियत को और कुरान को और इमाम के नूर को अलग अलग नहीं कर सकते हैं। लिहाजा हमें चाहिए कि इस मजमून को इस तरह से लें कि उसको एक ही मजमून करा दे, इमाम के नूर को, रूहानियत को, कुरान की रूह को। तो रसूलुल्लाह ने अपने वक्त में इबादत की थी और उस इबादत के नतीजे में उन पर अनुग्रह का कुरान हासिल हुआ था। लेकिन जानना चाहिए कि रूहानियत शुरू रसूलुल्लाह के जमाने से नहीं है, बल्कि ये रूहानियत शुरू ही से है, इब्तिदा से है। आपने सुना होगा कि हजरत आदम अलैहि सलाम को अल्लाह ताला ने नामों का इल्म बताया था, जैसा कि कुरान में है, वो अल्लामा आदम अलैहिस्सलाम कुल्लहा, आदम को खुदा ने सब नाम बता दिए, सब नाम खुदा ने आदम को सिखा दिए। तो ये नाम क्या थे, किसों के नाम? ऐसा नहीं, इब्ने आदम, इब्ने आदम की तालीम जिसे आप बड़ा काम देते हैं, जिसे आप रोल कहते हैं, तो यही इब्ने आदम सबसे पहले अल्लाह ताला ने आदम को सिखाया था, और जिसकी रोशनी में उनको तमाम उलूम आ गए, खुदाई उलूम, रूहानियत के उलूम। देखा आपने कि जो चीज आज आपके पास है वो अजली हकीकत है, वो हमेशा से है, वो आदम के जमाने से है, लेकिन ये दरमियान से, दरमियान से नहीं है, आदम के जमाने से है। तमाम पैगंबरों ने इसी इब्ने आदम से रूहानियत हासिल की और आसमानी किताब की हकीकत इसी जरिए से उनको हासिल हुई। आप इंजील को लें, देखें उसके अंदर भी यही बात है, अगर कि इंजील आज अपनी असली हालत पर नहीं है, उसमें कुछ तब्दीलियां, बहुत सारी तब्दीलियां वाकई हुई है। ताहम उसके अंदर यूहन्ना की इंजील में आप देखें, उसमें बोल का जिक्र है, उसमें उस नदन का जिक्र है, उसमें रूहानियत का जिक्र है, उसमें नूर का जिक्र। तो बाहर आया कि रूहानियत जो है वो कुरान की रूहानियत है और नूर जो है वो कुरान का नूर है। इमाम का नूर कुरान का नूर अलग नहीं है, यानी कुरान के लिए जिस रोशनी की जरूरत है या थी वो रोशनी इमाम है। और किताब नासिक और किताब सानी के आपस में रबते है, कनेक्शन है। इसलिए रसूलुल्लाह ने फरमाया कि मैं अपने पास दो गिरान खारिज चीजें छोड़ जाता हूँ, तुमको चाहिए कि इन दोनों चीजों को एक साथ लें, ये दूसरे से जुदा नहीं है, कयामत तक ये दोनों चीजें साथ रहें। तो कुरान के पासिंग का ताल्लुक इमाम से और इमाम कुरान के साथ, जिस तरह के हदीस में आया है कि अल कुरान मा अलीम व अलीम मा अल कुरान, कुरान जो है अली के साथ है और अली कुरान के साथ है। इसका मतलब ये कि कुरान की हकीकी सूरत, असली शक्ल इमाम की रूहानियत में, और कुरान में अली का जिक्र है, अली की तारीफ है, क्योंकि अली नूर है, अली से मुराद इमाम, अली का मतलब इमाम जमान, तो इमाम जमान का जिक्र कुरान में है। मुझे कहने की इजाजत हो कि कुरान में किस तरह हर आयत में अली का जिक्र है। मौला अली का एक इरशाद है, वो फरमाते हैं ये कुरान चार हिस्सों में नाजिल हुआ है, चार हिस्सों में, कुरान की चार चौथाइयां हैं, ताकि ये कुरान चार हिस्सों में नाजिल हुआ है। पहले हिस्से में बिल्कुल आशिका हमारी तारीफ है, अली फरमाते हैं, दूसरे हिस्से में हमारे दुश्मनों की मजम्मत की गई, हमारे दुश्मनों की बुराई बयान की गई, तीसरे हिस्से में मिसालें बयान की गई, चौथे हिस्से में अहकाम है, अवामिर है। अगर ऐसी तस्वीर में जाए कि कुरान की एक चौथाई में बिल्कुल आशिकारा तौर पर इमाम की तारीफ है, दूसरे हिस्से में इमाम के दुश्मनों का जिक्र है, कुरान के जिस हिस्से में इमाम के दुश्मनों का जिक्र है तो वो इमाम की वजह से, तो फिर भी इनडायरेक्टली इसमें इमाम का जिक्र आ गया दूसरे हिस्से में, क्योंकि उसमें इमाम के दुश्मनों का जिक्र आया और इमाम की वजह से उसके दुश्मनों की मजम्मत की गई, तो दूसरे हिस्से में भी इनडायरेक्टली इमाम का जिक्र आया, इमाम की तारीफ आ गई। आप रह गए दूसरा हिस्सा और तीसरा हिस्सा और चौथा हिस्सा, तो तीसरे हिस्से में मिसालें हैं, मिसालों में भी इमाम का जिक्र है, जिस तरह खुदा की रस्सी, जिस तरह खुदा का हाथ, जिस तरह खुदा की आंख, ये सब इमाम की मिसालें हैं। आखिरी हिस्से में अहकाम है, तो अहकाम में भी इमाम का जिक्र आया, इसलिए कि या अय्युहल लजीना आमनू अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम, तो कुरान के किसी हुक्म पर अमल खुदा व रसूल और साहिब अमर के जरिए से होता है, तो साहिब अमर कुरान के तमाम अहकाम से ऊपर होता है, कुरान पर अमल साहिब अमर की हिदायत के मुताबिक होना चाहिए, लिहाजा हर इताअत हर हिदायत से पहले साहिब अमर का जिक्र आता है, तो इस आखिरी हिस्से में भी इमाम का जिक्र आया। अब बताएं कि कुरान की कौन सी आयत है जिसमें इमाम का जिक्र नहीं है, कुछ में तो जाहिरन जिक्र है, कुछ में तो बातिनन जिक्र है, कुछ में मिसालों में है, कुछ में तो आकार का अंदाज में है, तो कुरान के अंदर जिस बात से मना की गई है और जिस काम के लिए हुक्म दिया गया है, तो उस हुक्म के साथ साहिबी हुक्म साहिबी अमर भी है, जो उलुल अमर या अय्युहल लजीना आमनू अतीउल्लाह व अतीउर रसूल व उलुल अमर मिनकुम, तो कुरान की हर हर बात पर अमल खुदा के हुक्म के मुताबिक, रसूल के हुक्म के मुताबिक और साहिब अमर के हुक्म के मुताबिक है, तो इससे जाहिर है कि कुरान की कोई आयत ऐसी नहीं है जिसमें इमाम का जिक्र न हो, इमाम का जिक्र है, इमाम की तारीफ तौसीफ है। तभी तो मैंने आज की थी कि ये कुरान से ज्यादा ज्यादा फायदा हम भी उठा सकते हैं, क्योंकि हमारे पास कुरान का नूर है, हमारे पास कुरान का मुअल्लिम है, और कुरान दीन का फेवर करता है जो हक है, जो सच है, तो हमारा दीन सच है, इसलिए कुरान को चाहिए कि वो हमारे मजहब की तस्दीक करे, उत्साहित है। लिहाजा कुरान की तरफ तवज्जो की जरूरत है, खुसूसन इस जमाने में, इसलिए कि दुनियावी जो तालीम है वो बहुत आगे बढ़ चुकी है और फलसफा इल्म जाहिर बहुत ही तरक्की पर है, और दुनिया में लोग जाहिरी मंतिक और दुनियावी उलूम और साइंस से फायदा उठाकर वो बहुत कुछ सवाल करते हैं, और एक तरफ से कुछ लोग दीन से हट भी जा रहे हैं और फिर दूसरी तरफ से दुनिया के अंदर लादीनियत भी आ रही है। इन तमाम खतरात के पेश नजर अपने दीन को ईमान को संभालने के लिए कुरान के जानने की जरूरत है। और जैसा कि मैंने इशारा किया, आप कभी ये ऐसा नहीं सोचे कि इमाम सब काम करे और हर काम करे और आपको दीनी तालीमात भी मुहैया करें, आपको समझाएं सिखाएं। ये इमाम का काम नहीं, इमाम का काम नहीं। इमाम का काम ये है कि वो काम करने के लिए और अच्छा अफराद आदमी पैदा करते हैं। जिस तरह उन्होंने पीरों को पैदा किया था, जिस तरह के फरमान में है कि मैं हर जमाने में लोगों को सिखाने के लिए अपने तरफ से लोगों को पैदा करता हूँ, उस्ताद मुहैया करता हूँ। तो आप ज्यादा से ज्यादा ईमान से रूहानी मदद तलब करें। आप खुद बहुत चूंकि इस्माइली हैं, रूहानी उनसे बहुत ही करीब हो सकते हैं। और जिस इल्म को इल्म लदुनी कहा जाता है वो इल्म आप हासिल कर सकते हैं। बराहरात ईमान से आप इल्म हासिल कर सकते हैं। अब कुरान में देखेंगे इल्म लदुनी का जिक्र है। कुरान ने फरमाया है कि हम कुछ लोगों को अपने वजूद से इल्म दे देते हैं, ऐसा नहीं कि यही लाहरी इल्म और इसकी दुआ कुछ हम बाजू इल्म दे देते हैं। तो देखिए इंसान अगर सोचे तो वो समझ सकता है कि वो रूहानी वही इल्हाम इल्हाक बहुत ही नजदीक है, बहुत ही नजदीक है। और आपने सुना है, आप जानते हैं कि दुनिया के अंदर एक ताकत है, बुराई की ताकत, जिसको शैतान कहा जाता है। देखिए मैं एक बहुत अच्छी मिसाल आपको पेश करता हूँ, आप तवज्जो दें। शैतान के मुतालिक आपने सुना है कि वो लोगों के दिलों में वसवसा डालता है। क्या खुदा ने उसको इतना पावर दिया है कि वो लोगों को गुमराह कर देने के लिए लोगों के दिलों में वसवसे, परेशान ख्याल और गलत अफकार पैदा कर देता है। ये काम वो कर सकता है, अच्छा ये काम वो कर सकता है। तो बुराई के लिए खुदा ने ये जरिया पैदा किया, भलाई के लिए हिदायत के लिए जो उसने हाजी बरहक को मुकर्रर किया है उसके पावर के लिए सोची तरह क्या ये मुमकिन नहीं है कि जिस तरह शैतान बहुत ही दूर बैठे बैठे अपने पावर से किसी के दिल में वसवसा डाल सकता है। तो जो हाजी है हिदायत करने वाला खुदा का खलीफा, वो भी दूर बैठे किसी के दिल में तौफीक डाले, किसी के दिल में इल्हा करे, किसी को हिम्मत दे और किसी को समझाए और अकल की बात बताए, क्या ये नामुमकिन है? किससे नामुमकिन है? जरूर मुमकिन है और बहुत मुमकिन है कि हम बिल्कुल हिदायत देता है। और हिदायत का मतलब वो तालीम देता है, वो सिखाता है, वो समझाता है। जैसे कि दो दफा आपने इबादत के नतीजे में महसूस किया है या आपके जमीर के अंदर रोशनी, आपके अंदर सुकून है, आपके दिल से वो बातिन ख्याल और वसवसे दूर हो गए, तो गुया का जो दिन है वो वही के लिए तैयार हो गया। कोई भी जरा कोशिश करे तो रखता रखता आपके दिल के अंदर और वही की बातें, रूहानियत की बातें, वो तौफीकात और हिदायत और हिम्मत और ऐसी चीजें आ सकती है। यकीन जब ये बात सही है तो कुरान की तालीम भी इस तरह से आती है। और जिसके लिए मैंने अपनी गुफ्तगू में कभी कहा था कि उसके लिए तकरीबन चार उनसुर चाहिए। अगर किसी को रूहानियत में तरक्की करना है और ईमान की नूरानी हिदायत हासिल करने के लिए अपने आप को तैयार करना है तो उसको चाहिए कि चार अनासिर अपने लिए पैदा करे। एक ये कि वो एक ये कि खुसूसी इबादत में हिस्सा ले सुबह की नूरानी इबादत में, दूसरी ये कि वो जाहिरी यानी दीनी इल्म से राबिता रखे, और तीसरी चीज ये कि वो ईमान की मोहब्बत को हासिल करे, चौथी चीज ये कि वो खुद को काबिल बनाए कि ईमान उसकी तरफ तवज्जो दे। बात ही خدمت سے، عبادت سے، نیکی سے، تو ان چیزوں کے نتیجے میں اس کے اور امام کے درمیان ایک پل تیار ہوگا، ایک رستہ مرتب ہوگا، رستہ بنے گا، اور پھر اس رستے سے چل کر یہ امام کے ساتھ اپنا لنک قائم کر سکتا ہے، رابطہ کر سکتا ہے، اور پھر براہ راست امام سے تعلیم حاصل کر سکتا ہے، براہ راست امام سے تعلیم حاصل کر سکتا ہے. امام ایسی ہستی کا نام جو قرآن کی حقیقتوں کو، قرآن کے فیصلوں کو زمانے کے مطابق بتلاتا ہے، کیونکہ قرآن کے معنی ایک نہیں ہیں، وہ سات ہیں، ایک ہی آیت کے سات باتیں ہیں اور ایک روایت میں سات سر باتیں. تو یہ بات مانی گئی تو قرآن ظاہر میں اتنا ہے، اگر اس کے باتیں بولے تو اتنا ہے، کیونکہ آپ اندازہ لگائیں ایک چیز ہے آپ کے نزدیک ایک حصہ ہے اور دوسرے دانشمند کے نزدیک سات گنا ہے، اور ایک اعتبار سے وہ ستر گنا ہے، تو کہاں ستر گنا ہے اور کہاں ایک حصہ. تو قرآن کے باطنی معنی ظاہری معنی سے بہت زیادہ ہے، اور یہ بہت زیادہ اس لیے ہے کہ زمانے کے مطابق رکھتا رکھتا امام اس کی ہدایت سے جماعتوں کو پہنچاتے ہیں، یعنی امام جو کچھ فرماتے ہیں وہ ایک اعتبار سے قرآن کے باطن کے مطابق قرآن کی حکمت ہے، قرآن کے باطن میں سے ہیں، قرآن کے تعویل میں سے ہیں. اس لیے یعنی غور کرنا چاہیے کہ امام جو کچھ فرماتے ہیں البتہ وہ قرآن کے باطن میں سے ہیں. اور جاننا چاہیے کہ روحانیت جو ہے بے شک قرآن کی روح کو حاصل کرنے کے لیے ہے، روحانیت جو ہے وہ قرآن کی حکمت کو سمجھنے کے لیے ہے، معرفت کے لیے ہے اور حقیقت کے لیے. جاننا چاہیے کہ قرآن ایک مزے کی طرح ہے، پھل کی طرح ہے، جو بیج سے آیا ہے. قرآن ایک پھل ہے، بیج سے آئے پھل، اس کا مغز بھی ہے اور اس کا ظاہری گودا بھی ہے. جس طرح بعض پھل ایسے ہوتے ہی کہ اس کے اندر مغز ہوتا ہے گٹھلی کے اندر اور اس کے باہر پھل ہوتا ہے، تو آدمی اس کو اس کے ظاہر کو کھاتا ہے، اس کے بعد آخر میں مغز کو کھاتا ہے. اسی طرح لوگ بعض اوقات اعتراض کرتے ہیں کہ اسماعیلی جو ہیں وہ قرآن پر عمل نہیں کرتے، حالانکہ ان کو جاننا چاہیے کہ یہ قرآن پر اسماعیلی سے کوئی زیادہ عمل نہیں کر سکتا ہے. اس لیے کہ ہم نے شریعت کے دور میں قرآن کے ظاہر پر عمل کیا اور حقیقت کے دور میں قرآن کے باطن پر عمل کر رہے ہیں، قرآن کے باطن پر عمل کر رہے ہیں. اس معنی میں ریاستی مجموعی جو ہم نے قرآن پر عمل کیا وہ کسی نے نہیں کیا، کیونکہ جاننا چاہیے کہ ہر مذہب کے ماننے والے ایک فرد کی طرح ہیں، ہر مذہب کے ماننے والے ایک آدمی کی طرح ہیں. مثلا رسول اللہ کے زمانے میں الگ الگ نظریات قائم ہوئے تھے، اس وقت سنی بھی تھا، ناصری بھی تھا، اسماعیلی بھی تھا. مسلمان کے جتنے دیتے ہیں وہ تقریباً بحد قوت وجود سے، یعنی اس قسم کے نظریات رسول اللہ کے زمانے میں پیدا ہوئے تھے، اور علی کے چاہنے والے اسماعیلی تھے اور اس کے نہیں چاہنے والے لوگ دوسرے تھے. بہرحال وہاں سے لے کر ہم نے قرآن پر عمل شروع کیا، اور شریعت کے زمانے میں درست اور صحیح طور سے ہم نے قرآن پر عمل کیا. جب شریعت کا زمانہ چلا گیا اور حقیقت کا زمانہ آیا تو ہم نے قرآن کے باطن پر عمل شروع کیا. اس لحاظ سے ہم ہمارے مقابلے میں دوسرے جو کچھ کیا وہ انہوں نے فقط شریعت پر عمل کیا، حقیقت پر عمل نہیں کیا، کیونکہ اسلام کی تشبیہ ایک رستے سے دی گئی ہے. رستہ اسلام کیا ہے؟ رستہ ہے. کیا نام اس رستے کا؟ صراط مستقیم. اسلام صراط مستقیم، अच्छा माना गया कि इस्लाम एक रास्ता है, तो ये रास्ता किस लिए है? कहीं जाने के लिए बता, सामने कोई बंगला आता है या कोई घर आता है या कोई बाग आता है या कोई शहर आता है, रस्ते का मकसद ही कहीं जाने के लिए होता है। तो रसूलुल्लाह ने उस जमाने में जो रस्ता उस साल पहले जो रस्ता बतलाया था मुसलमानों ने, उसकी कितनी मसाफत तय की, कहाँ तक वो चले, किस किस मंजिल को तय किया। मैं तो समझता हूँ कि वो स्टार्टिंग पॉइंट पर ही वही शरीयत पर ही, हालांकि इस्लाम के अंदर चार मंजिले ही शरीयत, तो ये इस्लाम का रास्ता खुदा ने और रसूल जो बतलाया था मंजिल मकसूद को पहुंचने के लिए बताया था, तो उन्होंने क्या किया, उनको तो चलना चाहिए। इसके अलावा हादी के तस्वुर को आप लें, हादी किसे कहते हैं, रोकने वाले को, पीछे लौटाने वाले को, दूर कर देने वाले को, नहीं, हादी कहते हैं ये रास्ता बतला कर पैगंबरों को आगे से आगे बढ़ाकर मंजिल मकसूद को, मंजिल मकसूद तक पहुंचाने वाले को हादी कहते हैं। इतना हादी को जरा गए वो जरा सोचे, इंसाफ में सोचे, कोई सोचे, इसमें भी वही है कि जरा सिरात और मुस्तकीम के मानी को ले, क्या मतलब इसके मानी क्या खेलने के हैं या मंजिल महसूस की तरफ बढ़ने के लिए आगे बढ़ने के लिए। तो अगर रसूलुल्लाह के जमाने में ये दुआ की गई हे बारे खुदाया हमको राह रास्त पर चलाना और आगे से आगे बढ़ाना, अगर ऐसी दुआ की गई तो इसके मुताबिक एक अमल भी चाहिए था कि वो चलते हाजी जमान के पीछे पीछे चलते, ऐसा नहीं किया गया। जबान से दुआ मांगी गई लेकिन वो आगे नहीं चले, आगे नहीं चले। तो रसूलुल्लाह ने जो कहा कि अना दारुल हिकमत वाली दारुहा, इसका मकसद क्या था कि मैं हिकमत का घर हूँ और अली उसका दरवाजा है। क्या ये हिकमत का घर किसी रस्ते के खत्म होने पर आने वाला था या आदमी के पीछे था ये या आगे था सामने था? मैं तो ये समझता हूँ कि ये सिराते मुस्तकीम के आखिर पर होना चाहिए। क्या हिकमत का घर जिसका दरवाजा अली रसूलुल्लाह, मैं फिर से कहता हूँ रसूलुल्लाह ने फरमाया कि मैं हिकमत का घर हूँ और अली उसका दरवाजा है, तो इसके मानी ये हुए कि हिकमत उसके बगैर नहीं मिलेगी कि अली की पैरवी करे और अली के जरिए से अली के थ्रू से मोहम्मद के घर में दाखिल हो जाए ताकि उनको हिकमत मिले। एक दूसरी बात इसमें यह इशारा है कि ये हिकमत का घर मंजिल मकसूद पर था या पीछे था, यहाँ से रास्ता शुरू होता है उसके पीछे था उसका या आगे था जहाँ पर रास्ता खत्म होता है, इसमें भी चलने और आगे बढ़ने के मानी है। तो मुसलमानों को हिकमत की जबान से बतलाया गया था कि तुमको तरक्की करनी है और आगे बढ़ना है। इसके मुताबिक अल्हम्दुलिल्लाह इस्माइली आगे बढ़े मंजिल मकसूद की तरह। जब मुसाफिर आगे बढ़ता है तो उसका जो पिछला माहौल है वो वहां रह जाता है और उसकी वो तैयारी भी बदल जाती है या उसके हालात भी बदल जाते हैं जो शुरू में होते हैं। और अगर मान लिया जाए कि मंजिल मकसूद को पहुंच गए तो उसने बिल्कुल हालात मुख्तलिफ हो जाते हैं। ये कौन बात मैं आपको बताऊँ कुरान ही के सिलसिले में, आप जरा सोच के बताएं। मैं सवाल करता हूँ आपको, आपने सुना होगा कि कुरान 23 साल के अंदर नाजिल होता रहा और उस मुद्दत में कितनी कितनी तरमीमात हो गई, इसने कुरान कि एक आयत मंसूख हो गई यानी एक खुदा का हुक्म मंसूख हो गया और उसकी जगह पर दूसरा हुक्म आ गया, कितनी मुद्दत में कितना अर्थे में 23 साल के अर्थे। और अब ये भी सुन लिया होगा कि रसूलुल्लाह ने अपने अहादीस में तरमीमात की है, 23 साल में हजरत ने जो नबूवत की उस दरमियान उन्होंने अपने एक अगले हुक्म को तब्दील करके उसकी जगह पर नया हुक्म दिया। क्यों खुदा ने अपने आकाम में आकाम में तरमीमा क्यों की, रसूल ने अपनी आदिश में तरमीमा क्यों की, क्या यह दुनिया और जमाने की जरूरत से था किया कि ये खुदा और रसूल पहले नहीं जानते थे, बाद में उनको ख्याल आया। ये कभी नहीं हो सकता है कि खुदा को बाद में ख्याल आया हो और उसको कोई नई अच्छी बात याद आई हो, ऐसा तस्वीर कभी नहीं हो सकता है। काफी भी इसी तरह से नहीं सोचा है खुदा के निकल, खुदा तो हर आयत से हर वक्त से पाक है और इसी तरह रसूल, लेकिन खुदा और रसूल के आकाम में अगर तब्दील आती है तो यही वजह है लोगों के हालात से, उनकी जरूरत से और जमाने की तब्दीली से। आप मान गए कि खुदा के आकाम में तब्दीली आती है, रसूल के आकाम में तब्दीली आती है और उसकी वजह जमाने से है, यानी जमाने की जरूरत की बिना पर। अच्छा मान गए, अगर इन 1400 सालों में रसूलुल्लाह हयात होते, जिंदा होते, तो ये लाजिमी बात है कि कुरान आमदर पर नाजिल होता रहता। और जब कुरान नाजिल होता रहता तो 23 साल के अंदर जो तलीमात होती रही है उससे कहीं ज्यादा खुदा के आकाम में तलीमात होती और रसूल की अहादीस में भी बहुत सी तब्दीलियां रुनुमा हो जाती। क्या ये मंजिल गलत है? या ये मंजे गलत है, अकल से बाहर है, या ये बिल्कुल मंजे सही मंजे है या अकल के मुआफिक है? मैं तो ये समझता हूँ कि हमने जो बात कही वो सही है और दुरुस्त है, कोई भी दानिशमंद इसको रद्द नहीं कर सकता। इन तमाम बातों से ये जाहिर है कि कुरान का जो फायदा है वो उन लोगों के लिए है जिनके पास कुरान का नूर, जिनके पास कुरान का मुअल्लिम, तो फिर वो लोग कौन है? इस्माइल। जब इस्माइलों के लिए मुमकिन है कि कुरान की हिकमतें और काबिलात वे लोग समझे, तो उनको चाहिए ये कुरान के साथ फर्क है। और मेरे ख्याल में नहीं समझता हूँ कि टाइम का तयन क्या है, बहरहाल मुझे यहाँ पर रुकना चाहिए और आप से पूछना चाहिए कि अगर दरमियान में कोई बात समझ में नहीं आई हो जवान की वजह से या किसी तरह से, तो वो सवाल उन्नति तरीके से किया जा सकता है। मेहरबानी। और बाकी जो सिलसिला है इंशाल्लाह इस हफ्ते में 6 दिन तक शायद जारी रहेगा मेरा सेशन, जिस तरह फरमाइश होगी उसके मुताबिक। मेहरबानी, अगर कोई सवाल हो तो।